अमेरिका वाशिंगटन है। प्रोग्राम में जहां रंग मैं हूं असद हसन और प्रोड्यूसर हैं हमारे साथ असफर इमाम। आज के इस प्रोग्राम में जिन टॉप स्टोरीज पे हम बात करेंगे, सबसे पहले आप जानते हैं इस्लामाबाद से इस वक्त काफ़ी यके बाद दीगरी कई एक डेवलपमेंट सामने आ रही हैं, जिसमें सबसे पहले बैरिस्टर फरूक नसीम जो कि वज़ीर कानून हैं, उनका अपने अहदे से इस्तीफ़ा और कल से जनरल बाजवा की एक्सटेंशन से मुतालिक सुप्रीम कोर्ट में वो पेश होंगे और अटॉर्नी जनरल की मुआवनत करेंगे। ये एक अहम फैसला है और इससे पहले जब सुप्रीम कोर्ट की जानिब से आर्मी चीफ जनरल कमर जावेद बाजवा उनकी एक्सटेंशन का जो मामला था उसको जब मुअत्तल किया गया तो उसके बाद एक हंगामी काबीना का इजलास हुआ और इस काबीना के इजलास में उस पहली तौसी को मनसूख किया गया और फिर एक नई समरी जो है वो प्रेसिडेंट को भिजवाई गई है। ये इस्लामाबाद में क्या हो रहा है, क्या मामलात हैं, इसका हम जायज़ा लेंगे। साथ साथ जनरल परवेज़ मुशर्रफ उनके जो मुकदमा है उसका जो फैसला देना है और उस पर आखिर वफाकी हुकूमत को क्यों कर अदालत में जाना पड़ा कि इस मुकदमे को इल्तवा का शिकार कर दे, इल्तवा में रखा जाए या इसका भी फैसला ना सुनाया जाए, इसके ऊपर भी सोशल मीडिया पे काफ़ी तनकीद हो रही है, इसका हम जायज़ा लेंगे। और चेंजेस इन पंजाब गवर्नेंस मॉडल्स, इसके ऊपर बात हो रही है, सो ये सारी चीज़ें हम डिस्कस करेंगे। और उसके बाद सी पैक के ऊपर जो कंट्रोवर्सी है अमरीका से आने वाले बयान के बाद, उस पर तबादला ख्याल करेंगे अपने माहिरीन के साथ। और आखिर में ब्रिस्बेन टेस्ट, पाकिस्तान की एक बड़ी शिकस्त। आपको बताते चले कि आप ये प्रोग्राम मीडियम वेव्स 972 किलोहर्ट्ज़ पर बराह रास्त सुन रहे हैं और इसके अलावा आप हमारी वेबसाइट urduvoa.com उसके ऊपर भी हमारी नशियात बराह रास्त सुन सकते हैं। इसके अलावा जो ये प्रोग्राम है, ये पहले 10 मिनट वॉइस ऑफ अमेरिका उर्दू के फेसबुक पेज के ऊपर भी आप देख और सुन सकते हैं और उसके बाद रेडियो के जो लिसनर्स हैं उनके लिए हमारी और वेब के लिसनर्स के लिए नशियात जारी रहेंगी। तो चलते हैं प्रोग्राम के पहले हिस्से की जानिब। इस्लामाबाद में बड़ी गैरमामूली डेवलपमेंट्स हो रही हैं, काबीना का इजलास हुआ, काबीना के इजलास में पहले मीडिया के ऊपर ये खबरें आईं कि प्राइम मिनिस्टर इमरान खान वो नाला हैं और बैरिस्टर फरूक नसीम जो कि वज़ीर कानून हैं उनसे वो खफा हैं कि जो कानूनी तकाजे थे जनरल कमर जावेद बाजवा उनकी एक्सटेंशन या उनकी मुद्दत मुलाजमत में तौसी से मुतल वो क्यों नहीं पूरे किए गए और ये क्यों कर वापस जो है वो बाउंस बैक किया है ये मामला हुकूमत की तरफ। लेकिन पाकिस्तान की कैबिनेट के 3 अराकीन ने प्रेस ब्रीफिंग में इस तासर को रद्द किया और कहा कि उनकी कोशिशों को और उनकी जो खिदमात हैं हुकूमत के लिए उसको सराहा गया है। अलबत्ता उन्होंने वो इस्तीफ़ा दिया है क्योंकि वो कल से जनरल कमर जावेद बाजवा उनकी तौसी के मामले में अदालत में पेश होंगे और अटॉर्नी जनरल की मुआवनत करेंगे और बाद में किसी भी वक्त वो हुकूमत का हिस्सा बन सकते हैं। कई एक सवाल आते हैं कि क्या ये मिसहैंडलिंग है, क्या ये नातजर्बाकारी है, क्या ये रूल्स ऑफ बिजनेस से नावाकफियत है। ये बहुत सारे सवाल सोशल मीडिया पर उठाए जा रहे हैं जो हम अपने पैनलिस्ट के सामने रखेंगे। हमें ज्वाइन कर रहे हैं इसमें जस्टिस जनाब वजीउद्दीन साहब, साबिक जस्टिस, माहिर कानून हैं, और इसके अलावा रियाज फतियाना साहब हमें ज्वाइन कर रहे हैं जो कि हेड हैं नेशनल स्टैंडिंग कमेटी ऑन लॉ एंड जस्टिस कौमी असम्बली की, पाकिस्तान तहरीक इंसाफ से उनका ताल्लुक। हम हाफिज़ अब्दुल करीम साहब से भी कोशिश कर रहे हैं, PMLN के मेंबर पार्लियामेंट हैं। राव खालिद साहब हमारे साथ होंगे, रेजिडेंट एडिटर 92 न्यूज़ और इस्लामाबाद की सियासत, पाकिस्तान की सियासत से गहरी वाकफियत। दुर्दाना नजम जर्नलिस्ट, राइटर एंड एनालिस्ट, ये हमारे पैनलिस्ट होंगे। तो पहले जो कि 10 मिनट फेसबुक पे हैं, सो मैं क्विकली चाहूँगा कि पैनलिस्ट हमारे साथ रहेंगे लेकिन पहले 10 मिनट में हमारे फेसबुक के जो व्यूअर हैं उनके लिए वो अपनी राय दे सकें। जनाब जस्टिस वजीउद्दीन साहब, ये क्या हो रहा है, अगर आर्मी चीफ की तौसी का मामला हो, ये ना वाकफियत है रूल्स ऑफ बिजनेस से, ये ना तजुर्बाकारी है, ना तजुर्बाकारी इस रेफरेंस में कैसे हो सकती है जब वहाँ पे बाबा रवान साहब जैसे सीनियर लोग हैं, फरूक नसीम थे जिनको प्राइम मिनिस्टर कहते हैं कि एक बहुत ही रिफाइंड ब्रेन है, सो ये क्या हो रहा है इस्लामाबाद में आपके ख्याल में?
मेरे ख्याल में कुछ बेतवज्जुही का शिकार ये मामला रहा है और गालिबन दे हैव गॉन बाय एक्सीडेंट कि इस तरह की एक्सटेंशन होती रही हैं। अयूब खान की खुद एक्सटेंशन हुई, जनरल कियानी की हाल में एक्सटेंशन हुई और अब ये भी हो गई, तो प्रॉबेबली दे जिसको कहते हैं दे वर विक्टिम्स ऑफ कॉम्प्लेसेंसी।
एक्सटेंशन तो होती रही हैं लेकिन ये इस एक्सटेंशन ये मुतनाज़े क्यों हो गई कि रूल्स या प्रोसीजर्स उनको फॉलो नहीं किया गया, प्राइम मिनिस्टर ना वाकिफ थे, उनकी टीम को मालूम नहीं था, क्या हुआ?
हाँ, मतलब कहने का ये है कि अगर तो जरा सा भी इस मसले को कॉन्स्टिट्यूशनल और लीगल पहलू से एग्जामिन कर लिया जाता, apparently these people took everything for granted जी, क्योंकि ये होता रहा है तो अब भी हो सकता है, यानी साहब की सिर्फ एक्सटेंशन नहीं बल्कि पूरी टर्म की एक्सटेंशन हुई थी। इस तरीके से अयूब खान की गालिबन दो मरतबा इस तरह की एक्सटेंशन हुई थी बिफोर ही टुक ओवर इन 1958। तो ये मैं समझता हूँ कि इन्होंने दे हैव जस्ट ट्रेवल्ड ऑन द बीटन ट्रैक विदाउट रियली गोइंग टू द लॉ।
मैं चूंकि पहले 10 मिनट में चाहता हूं कि हमारे बाकी पैनलिस्ट की भी राय आ जाए, लेकिन मैं तफसीली वर्जन आपका लेता हूं। रियाज फतियाना साहब आप हमारे साथ हैं, बताया गया कि वो नहीं है। राव खालिद साहब आप हमारे साथ हैं जी। दुर्दाना नजम आप हमारे पैनलिस्ट इस वक्त हमारे साथ नहीं। सो जस्टिस वजीद्दीन साहब ये पूछना चाहूँगा कि अगेन बात वही है कि लीगली कॉन्स्टिट्यूशनली क्या प्राइम मिनिस्टर को ये इख्तियार है या ये समरी बाकायदा अप्रूवल के बाद प्रेजिडेंट के पास जानी चाहिए थी, उन्हीं ही को इख्तियार है।
जी समरी तो जैसे आपको पता है कि जहाँ तक के आर्मी चीफ का
आपकी आवाज़ आना बंद हुई जी, आप मुझे जी
उसकी वेटिंग चलती है, उसके उसके बाद में फिर वो प्राइम मिनिस्टर से होती हुई प्रेसिडेंट के पास जाती है। इन दिस केस एविडेंटली द कैबिनेट आल्सो वाज बाईपास्ड एंड दी होल प्रोसेस वॉज रिवर्स। लेकिन मेरी निगाह में उसकी अहमियत कोई ज्यादा नहीं है सिवाय इसके कि एक प्रोसीजरल जिसको कहते हैं कि डेविएशन हुई। ज्यादा अहमियत ये है कि क्या आईन हमारा इजाजत देता है इस तरह की एक्सटेंशन की, क्या आर्मी एक्ट हमारा इजाजत देता है इस तरह की एक्सटेंशन की। तो उसके मुताबिक द सुप्रीम कोर्ट इज वेरी फर्म एंड आई थिंक दे आर राइट कि इस तरह की वहां पर प्रोविजन नहीं है।
तो क्या इस तरह की प्रोविजन के लिए या
तो अब सिर्फ ये कह देना
जी माफी चाहता हूँ, क्या ऐसी तौसी के लिए बाकायदा तौजी यानी वजह भी बयान करना ज़रूरी है? अभी हम देख रहे थे कि जो तीन वज़रा वजाहत दे रहे थे तो उसमें वो बाकायदा ये रीजनिंग भी साथ इस दफ़ा दे रहे थे कि सी पैक का मामला है, भारत के साथ कशीदगी है और कई बरसों के बाद सिचुएशन इस सतह के ऊपर कशीदा है कि ये एक्सटेंशन नागुजीर है, तो ये तौजी ज़रूरी है और ये काबिल कबूल होगी आपके ख्याल में? और दूसरा एक जाविया ये भी है कि सुप्रीम कोर्ट ने एक लिहाज से ये आज खुद नोटिस लिया है इस मामले का, क्योंकि एप्लीकेंट या दरख्वास्त गुजार पिटिशनर वो वापस उन्होंने अपनी वो वापस ले ली थी और सामने भी नहीं आए, सो इसमें आज खुद नोटिस भी ले सकती है सुप्रीम कोर्ट?
ये बिल्कुल ले सकती है। वो असल में बात वो दरख्वास्त
जी माफ़ी चाहता हूँ जस्टिस साहब, आपकी आवाज़ मुनकता हो रही है, मुंतशिर हो रही है, हम तक नहीं पहुँच पा रही। हमारे साथ रहिएगा, हम आपसे जी जी
कोई वहाँ मौजूद नहीं था
ठीक,
तो उस सूरत हाल में क्योंकि एक बहुत ही इम्पोर्टेंट कॉन्स्टिट्यूशनल क्वेश्चन इन्वॉल्व था तो उन्होंने आर्टिकल 184(3) में उसका नोटिस लिया, क्योंकि वो बिल्कुल ले सकते हैं। लेकिन देखें वो जो आप बात कर रहे थे के एक्सटेंशन नागुजीर थी भाई, अगर तो कानून में गुंजाइश हो एक्सटेंशन की तभी तो इस बात को देखा जा सकता है कि वो नागुजीर थी या नागुजीर नहीं थी। अगर तो आईन और कानून में गुंजाइश ही नहीं है तो फिर ये दूसरा सवाल तो खड़ा ही नहीं होता ना। सबसे पहले तो आपने ये एस्टेब्लिश करना है कि आईन में कौन सा प्रोविजन है जिसके मुताबिक ये एक्सटेंशन हो सकता है।
जी जैसे साहब हमारे साथ रहिएगा, 2 मिनट हमारे पास फेसबुक लाइव के और हैं, फिर हमारी ये डिटेल डिस्कशन तो जारी रहेगी। हमारे पैनल में हमें राव खाले साहब ने ज्वाइन किया, तफसीली तारुफ करा चुके हैं, दुर्दाना नजम साहब ने भी, एक एक मिनट दोनों पैनलिस्ट के लिए क्योंकि हमारा फेसबुक सेशन खत्म होने वाला है। दुर्दाना आप ये बताइएगा इस्लामाबाद में क्या हो रहा है, मिस हैंडलिंग है, कानूनी मामला से नावाकफियत है, ये अगर आर्मी चीफ की तौसी का मामला हो या जनरल मुशरफ की फैसले को रुकवाने की बात हो, इस्लामाबाद में क्या चल रहा है, फिर फरोग नसीम साहब का इस्तीफा, एक मिनट में।
देखिए सीधी बात है, असद अब पिछले दिनों आसमा शेराजी को इंटरव्यू दिया था प्रेसिडेंट साहब ने, 12 को था शायद, 12 नवंबर को हुआ, उसमें उन्होंने साफ बताया था कि मैंने समरी पे साइन ही नहीं किया हुआ। मतलब कि हद है कि ये अगर अच्छा वो इंटरव्यू भी आ जाता है कोई चौंकता नहीं है, और फिर एट लास्ट मोमेंट जब आप केस को देख रहे हैं उस वक्त आप सो मोटो ले रहे हैं चीफ जस्टिस ऑफ पाकिस्तान विद ड्यू रिस्पेक्ट, तो मतलब अगर तो ये मतलब अगर लीगल भी है तो इसकी लीगैलिटी की कुछ समझ नहीं आ रही कि ये
ठीक। मैं इसमें डिटेल वर्जन आप लोग लेता हूँ, हमारा रेडियो सेशन जारी रहेगा, लेकिन फेसबुक वाइंड अप करने से पहले राव खालिद साहब आपकी राय, इस्लामाबाद में क्या चल रहा है?
دیکھیے اسد، یہ ایک پروسیجرل ایرر تو اس کو کہہ سکتے ہیں، اور کوئی سیریس ایشو ایرر تھا، کورٹ سمجھتی ہے کہ اسے پروسیجرل ایرر ہوا ہے اور گورنمنٹ شاید اس طرح سے اپنی بہت سی اس قسم کی بیوقوفیاں کرتی ہے، اس میں یہ بھی ایک بیوقوفی تھی، لیکن یہ پروسیس ہوتا ہے، زیڈ برانچ ہوتی ہے آرمی کی، وزارت دفاع ہوتی ہے، کابینہ کے پاس آتا ہے، پرائم منسٹر آفس میں آتا ہے، وزارت قانون سے الیکٹ ہوتا ہے، پھر وہاں سے اس کی اسمبلی ہوتی ہے۔ تو میرا خیال ہے یہ جو اس وقت پوائنٹ آؤٹ کیا پرٹیکولرلی سپریم کورٹ نے، وہ ہے پروسیجرل ایرر، کہ کون سی چیز پہلے ہونی چاہیے تھی، کون سی بعد میں ہوئی۔ 255 جو ہے سیکشن، اس کے اوپر تھوڑا سا ان کا اعتراض ہے کہ شاید اس میں وضاحت سے ایکسٹینشن کا نہیں ہے، حالانکہ اب تک ایکسٹینشن اسی کے تحت ہوتی ہے۔
اس پہ ہم ڈیٹیل ڈسکشن کرتے ہیں۔ فیس بک ویور سے ہم یہاں پہ اجازت چاہیں گے، جبکہ ہمارے ریڈیو کے لسنر 972 کلو ہرٹز پہ ہمیں سنتے رہیں گے، اور اس کے ساتھ ساتھ وائس آف امریکہ کی فیس بک نہیں بلکہ ہماری جو ویب سائٹ ہے اس کے اوپر بھی یہ لائیو اسٹریم ہو رہا ہے۔ ایک بریک بھی ہم سے ساتھ لیں گے، بریک کے بعد واپس آئیں گے، ہمارا یہ پروگرام اور ہمارے پینلسٹ ہمارے ساتھ ہیں، ان سے بات کریں گے۔
وی او اے اردو اب آپ کے ہاتھ میں، پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے، دور جانے کی ضرورت نہیں۔ وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں۔ آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو ایپ سٹور پر بھی دستیاب ہے۔ وی او اے اردو اب آپ کے ہاتھ میں۔
یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام ہے جہاں رنگ، میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام۔ بات ہم کر رہے ہیں اسلام آباد میں ہونے والی آج کی ڈیولپمنٹس، وہ بھلے وزیر قانون فروغ نسیم، ان کا استعفیٰ ہو، ان کا استعفیٰ دے کے جنرل قمر جاوید باجوہ ان کے معاملے کی پیروی ہو عدالت میں، یا پھر یہ کہ اٹ سیلف جو حکومت کا نوٹیفیکیشن پہلا منسوخ کرنا، پھر نئی سمری پریزیڈنٹ کو بھجوانا، جس کے اوپر سوشل میڈیا پہ تنقید ہے اور یہی کہا جا رہا ہے کہ ایک امیچور رویہ ہے، یا انتظام سنبھالنے کی یہ ایک کوشش ہے، یا ایک تاثر ملتا ہے حکومت کی جانب سے، اور اس پہ آلریڈی تنقید ہو رہی تھی، حکومت کے کرٹکس اور اپوزیشن آلریڈی ان پہلوؤں پہ بات کرتے ہیں۔ ہمارے ساتھ اس پہ بات کرنے کے لیے موجود ہیں جسٹس ریٹائرڈ جناب وجی الدین صاحب، ہمارے ساتھ راؤ خالد صاحب ہیں، اور دردانہ نجم صاحبہ، ان کا ہم تفصیلی ورژن اب اس پہ شامل کرتے ہیں۔ جسٹس وجی الدین صاحب، اب یہ بتائیے گا کہ یہ جو دوسری ڈیولپمنٹ ہے، جنرل پرویز مشرف سے متعلق ایک مقدمے کا فیصلہ آنا ہے، عدالتوں پہ آلریڈی تنقید ہے کہ وہ بڑے مقدمات میں فیصلے نہیں دیتی، جب وہ فیصلہ آنے لگتا ہے سو وفاقی حکومت کو کیوں یہ درخواست دینا پڑتی ہے کہ اس کو ملتوی کیا جائے، حالانکہ وفاقی حکومت ہی تھی بھلے بھی پچھلی تھی جس نے یہ فائل کر رکھا تھا مقدمہ۔ سو یہ کتنی ایسے پوزیشن حکومت کی، مورل پوزیشن یا ایون لیگل پوزیشن، وہ کمزور ہوتی ہے اس پلی کی وجہ سے، اور کیوں ان کو یہ دینے کی ضرورت پیش آئی ہے، میرٹ کتنا ہے، ڈی میرٹ کیا ہے اس پلی میں؟
جی، کچھ ایسا لگتا ہے کہ جیسے کہ جو معروضی حالات ہیں اس کی بنیاد کے اوپر یہ درخواست دی گئی ہے، لیکن جمہوری حکومت اور ایک ایسی حکومت جو کہ پرویز مشرف کی مختلف ایکٹیویٹیز، خاص طور پر تقریباً 100 جج صاحبان کو گھر بھیجنا اور ابتداءً ان کو اریسٹ بھی کرنا، اتنے سیریس معاملات انوالو، اور پی ٹی آئی کی حکومت جو ہے وہ ٹوٹلی اس وقت سپورٹ کر رہی تھی لائرز موومنٹ کو، اب وہی حکومت اگر تو اس طرح کی درخواست دے تو میں سمجھتا ہوں یہ نہایت ناواجب بات ہے، اور پاکستان کا جو ایک اسٹیچر اقوام عالم میں ہے اس کو ایک بہت شدید دھچکا لگا ہے اس طرح کی درخواست سے۔ تو یہ آپ عدالت کے اوپر چھوڑ رہے ہیں، وہ بیمار ہیں، اچھے ہیں، نہیں ہیں، اور اگر بیمار لوگ ہوتے ہیں تو کیا ان کے خلاف کارروائی بند کر دی جاتی
ہے؟ اور دوسری ایک اور بات بھی ہے نا کہ پرائم منسٹر صاحب بذات خود دو دن پہلے تک، اگر میاں نواز شریف صاحب کے مقدمے کو دیکھا جائے، وہ خود یہ کہہ رہے ہیں کہ ہمیں دو نہیں ایک پاکستان چاہیے، تو یہ کون سا پاکستان ہے جس کی وہ نمائندگی کرے؟ اگین ایک پاورفل پرسنالٹی اس میں انوالو ہے، سو کیوں ان کو یہ درخواست دینے کی نوبت پڑتی ہے؟ اس سے ان کے اپنے جو الفاظ یا اپنا جو نقطۂ نظر ہے اور ایک پاکستان کی بات ہے، اس کلیم کو کتنا ڈیمیج ہوتا ہے، کتنا نقصان پہنچتا ہے؟
یہ تو جیسے میں نے آپ سے عرض کیا کہ اپوزیشن میں تھے، آپ کا دوسرا اسٹانس تھا، آپ حکومت میں ہیں، آپ کا بالکل ڈفرینٹ اسٹانس ہے، اور پھر یہ ہے کہ آپ کا کام کیا ہے اس بات کی درخواست دینے کا کہ معاملات کو جو ہے وہ سلو ٹریک کے اوپر ڈالا جائے، یا یہ ہے کہ فلاں بیمار ہے یا اچھا ہے، تو یہ کام تو ملزم کا ہے کہ وہ کرے گا, آپ کا کیا کام ہے, پروسیکیوشن کا کام تو نہیں کہنا یہ.
جی ان کو مداخلت نہیں کرنی. بہت شکریہ جناب جسٹس وجہ الدین صاحب, آپ ہمارے ساتھ تھے, آپ نے ہمارے لیے وقت نکالا, آپ کا بہت شکریہ. راؤ خالد صاحب ہمارے ساتھ ہیں اور دردانہ نجم صاحب, ان سے ذرا ان دونوں ڈیولپمنٹس پہ اور تھوڑی سی پنجاب گورننس کے اوپر بھی, اس ماڈل میں کچھ رد و بدل کرنے کے بارے میں بھی اطلاعات آ رہی تھی, اس پہ بات کرتے ہیں. سو راؤ خالد صاحب, آپ پچھلا جو ہمارا سیگمنٹ تھا جس پہ ہم بات کر رہے تھے فیس بک لائیو کے اندر, اس میں بھی آپ کمپلیٹ بات کر سکتے ہیں. آپ یہ کہہ چکے ہیں کہ یہ تھوڑا سا پروسیجرل معاملہ ہے, کوئی لمبا ایشو نہیں ہے, بڑا ایشو نہیں ہے, لیکن ایک خفت تو ہے نا جو حکومت کو سامنا کرنا پڑا, اور الٹیمیٹلی ایک بڑے ادارے کا بھی نام آیا, بڑی آرمی چیف بھی ظاہر ہے ان کا بھی نام آیا سوشل میڈیا پہ, طرح طرح کے سوالات کیا اثر آئیاں, انہوں نے بھی جنم لیا, تو ایک انسٹیبلٹی تو پیدا ہوتی ہے, ایک تاثر تو اچھا نہیں جاتا حکومت کے لیے.
اچھا بالکل درست کہا آپ نے, اس وقت شارٹ ٹائم تھا تو شارٹلی جو کچھ کہہ سکتے میں نے کہا, لیکن اگر ہم ڈیٹیل میں اس کو دیکھیں تو یہ اس کے سیاسی مضمرات ہوں گے ہی ہوں گے گورنمنٹ کے لیے, میرا خیال ہے ادارے کے لیے بھی کافی یہ سیریس ایشو ہے, پاک فوج کے ادارے کے لیے بھی کافی پہلے پہ ایک سٹکی ہوئی ہے جس طرح سے یہ کیس آیا اور جس طرح سے یہ چیزیں ہینڈل ہوئی ہیں, اور آج جس طرح سے گورنمنٹ نے اس پہ اس کو ری ڈو کیا سارے پروسیس کو, وہ ایک طرح سے اعتراف جرم بھی ہے کہ پہلے ان سے واقعی غلط ہوا تھا, اب انہوں نے اس کو کریکٹ کرنے کے لیے ایک کوشش کی ہے, لیکن اس کا نتیجہ کیا نکلتا ہے, کیونکہ یہ معاملہ سب جوڈس ہے, کورٹ اس پہ یہ ایک سب جوڈس ہے, اس لیے میں زیادہ نہیں کہوں گا, لیکن ایک پاسبلٹی ہو سکتی ہے سب جوڈس معاملے کے اوپر آپ کچھ کیونکہ کر نہیں سکتے, اگر آپ نے کیا ہے تو وہ بھی ایک کوشچنیبل ایکٹ آپ کا ہو جاتا ہے. لیکن جیسے میں نے پہلے حصے میں کہا تھا کہ یہ چار پانچ ہاتھوں سے چیز گزری ہے اور سارے لوگ اس کے ایکسپرٹ ہیں, اگر جج ایڈوکیٹ جنرل جو ہیں فوج کے انہوں نے بھی اس کو دیکھا ہوگا قانونی طور پہ, وزارت
جنرل دیکھا ہوگا,
یہ پہلے ہو چکی ہے چیزیں, اس لیے سب کو پتا ہے کہ یہ پروسیجر کیا ہوتا ہے. اس کے بعد کابینہ کے پاس آئی, وزارت قانون سے ویٹ ہوتی ہے پھر کابینہ کے پاس آتی ہے, کابینہ نے اس کو پھر دیکھا ہوگا, پھر پرائم منسٹر ہاؤس سے صدر کی طرف گئی, صدر کے سیکریٹریٹ بھی اس کو دیکھتے ہیں, میرا خیال آنکھیں بند کر کے وہ بھی کرتے ہوں گے کچھ نہ کچھ, تو وہ بھی اس پہ نظر ڈالتے ہوں گے, تو اس میں یہ اتنے ہاتھوں سے گزر کے اگر اس میں یہ اس قسم کی امبیرسمنٹ ایٹ 11th آور کریٹ ہوئی ہے, جبکہ آرمی چیف اپنی دوسری ٹرم شروع کرنے جا رہے ہیں اور پیچھے کنٹروورسی چل رہی ہیں, کانسپائریسی تھیوریز آ رہی ہیں, بہت سے لوگ یہ کہہ رہے تھے شاید یہ 28 سے آگے معاملات نہ چلے, تو یہ ساری چیزیں مد نظر رکھتے ہوئے یقیناً یہ بہت ایک ایشو پیدا ہوا. ایک آپ نے چیز پوائنٹ آؤٹ کی تھی, میں اس کے لیے یہ کہنا چاہتا ہوں کہ ہمیں چاہیے یہ کہ ہم نظام کے لاڈلے پیدا کرنے کی بجائے نظام کو لاڈلہ بچہ بنائیں اور قانون کی حکمرانی قائم کریں, پھر معاملہ ٹھیک چلے.
دردانہ نجم صاحب, اب آپ اپنا ڈیٹیل ورژن اس کے اوپر دے سکتی ہیں, پھر میں جنرل مشرف کے معاملے پہ آؤں گا.
جی ابھی ہم اس سے بات کر رہے ہیں جو
جی جو آرمی چیف کی مدت ملازمت, اس میں توسیع, پھر وہ نوٹیفیکیشن معطل ہوا, پھر منسوخ ہوا, اب نئی سمری پریزیڈنٹ کو بھجوائی گئی ہے.
اچھا اگر اسد آپ مجھے تو جو مجھے ایک فیل بھی ہوتی ہے نا کہ آپ کی کنفیوژن ہوتی ہے, اگر آپ دیکھیں کتنے بھی معاملات حکومت کے ہمارے سامنے آتے ہیں, آپ دیکھیں آپ نے نوٹ کیا ہوگا کہ اس میں ایک ہیپ ہیزرڈنس ہوتی ہے, مطلب کوئی بھی ایک لاجیکل اس میں ترتیب نہیں ہوتی, اور ایسا نہیں ہو سکتا کہ ہر معاملہ ہی اس طرح سے ایک گڑبڑ اس کے اندر ایک بھگدڑ مچی ہوئی نظر آئے. ایون آپ دیکھیں ابھی نواز شریف کے حوالے سے بھی جو انہوں نے فیصلہ کیا, فیصلہ کر لیا اس کے بعد خود ہی اس کے اوپر جو انہوں نے بیان بازی کی تو اس سے پتا چلا تھا کہ یہ فیصلہ ان سے غلط ہو گیا, کیونکہ مطلب پرائم منسٹر صاحب خود ہی کہہ رہے ہیں کہ وہ چل کر گئے ہیں تو وہ جھوٹ بول رہے ہیں, ان کا کہنے کا مقصد یہ تھا. تو
اور پھر ان کی ہیلتھ منسٹر کہہ رہی ہیں کہ نہیں میری رپورٹس ٹھیک تھی.
جی وہ یہی بات ہے کہ ایسا کیا وجہ ہے کہ ہر معاملہ ہر ایشو جو ہے وہ ایک ایشو بن جاتا ہے, اور اس کے اندر ہمیں نظر یہ آتا ہے بظاہر اور دکھایا بھی یہی جاتا ہے کہ بھئی یہ تو پروسیجرل ایررز ہو گئی ہیں, یہاں تو یہ مسئلہ ہو گیا, یا یہ نہیں ہوا, یا اس چیز کو نہیں دیکھا گیا, یا کیا یہ کوئی جان بوجھ کے, اب سوال تو یہ اٹھتا ہے کہ کیا واقعی اتنی نااہل ٹیم ہے, اتنی ہی زیادہ نااہل ہے کہ انہیں بالکل ہی نہیں پتا کہ کام کرنا کیسے ہے. دیکھیے حکومتیں خالی سیاست دان تو نہیں چلا رہے نا, سیاستدان ساری کیبنٹ پہ تو سیاستدان بیٹھے ہوئے ہیں بیسیکلی, تو بروکریسی چلا رہی ہوتی ہے. تو اس کا کیا, ہم یہ کہنا چاہ رہے ہیں کہ جتنی بروکریسی جو پیچھے کام کر رہی ہے سارے ایڈمنسٹریٹو معاملات کو دیکھ رہی ہے, کیا ہم یہ بظاہر بتانا چاہ رہے ہیں ڈیفینس منسٹری میں, لا منس�ٹری میں, سب میں بھی کہ وہ بالکل نااہل ہو گئے
یا بالکل نئے ہیں, اور ایون سیاستدانوں کی بھی اگر ٹیم ہے تو وہ کوئی سارے اتنے ان ایکسپیرینس نہیں, مختلف پارٹیوں سے ہو کے آئے ہوئے ہیں.
وہ سیاستدان بھی دیکھے نا, اسد وہ کوئی نئے نہیں ہے, وہ سارے بقول شخص ہیں, وہ الیکٹیبلز ہیں نا جن کو لیا گیا تھا,
کئی کئی بار اسمبلی میں رہ چکے ہیں, وزارتیں دے
چکے ہیں. اگر تھوڑا سا ڈسکاؤنٹ دے بھی دیتے ہیں ان کو, تو وہ پھر پیچھے جو پوری مشینری آپ کی چلا رہی ہے وہ کہاں ان کا, وہ اس کا مطلب ہے آل آف اے سڈن دے آل ہیو بیکم برین لیس, ان کا سارا ختم ہو گیا ہوا ہے, ان کو پروسیجرز وغیرہ نہیں پتا چل رہے. تو ایک تو سوال یہ ہوتا ہے
تو اس پہ آپ کریڈیبلٹی کی یا پولیٹیکلی یا کریڈیبلٹی کے اعتبار سے کوئی قیمت ہے جو پے کرے گی حکومت؟
میں بالکل نہیں, میں کچھ اور کہنا چاہ رہی ہوں, میں یہ کہنا چاہ رہی ہوں کہ کیا یہ سب کچھ جان بوجھ کر ہو رہا ہے, کیا پیچھے واقعی لوگ ان کے ساتھ تعاون نہیں کر رہے, بروکریسی نے بالکل ہاتھ کھینچ لیا ہے, کام نہیں ہو رہا. اگر وہ کام نہیں کر رہے تو جو اب میں آگے آ رہی ہوں کہ جو وزرا بیٹھے ہوئے ہیں, کیا انہوں نے بھی کام, ان کو وہ بالکل انہیں کے اوپر ڈیپینڈ کرتے ہیں کہ جی اب ٹھیک ہے ایک پروسیجر کے تحت کام ہو رہا ہے, پروسیجر غلطیاں آ رہی ہیں. تو دوسرا جو ایشو ہے وہ نان سیریسنس کا پھر نظر آتا ہے کہ یہ حکومت اتنی زیادہ کانفیڈنٹ ہے کہ جی ہم نے تو 5 سال گزار کر جانے ہی جانے ہیں, تو ہر چیز جو ہے وہ خود ہی اپنا آپ جو ہے وہ سنبھال لے گی اور چیزیں جو ہے چلتی جائیں گی. اور یہ دونوں چیزیں جو مجھے نظر آتی ہیں یہ دونوں ہی بیک فائر کرتی ہیں. اگر تو یہ سیولائز سوسائٹی ہماری ہوتی, پیونیٹیو سوسائٹی ہوتی, یہاں کوئی اکاؤنٹیبلٹی کا تصور ہوتا, تو اور یہ دونوں جو نان سیریس, یہ سب کچھ اس میں نظر آتا ہے, جتنی بھگ دڑ ہب دڑ یہ سب کچھ مچا ہوتا ہے. کیونکہ مطلب کین یو امیجن آل دیز تھنگز ہیپننگ, کہ ایک ایسی چھوٹی چھوٹی چیزوں پر, اور پھر کب سے اگست سے چل رہا ہے معاملہ, چلتا آ رہا ہے. 12 میں نے ابھی آپ کو بتایا کہ 12 نومبر کو اسما شہرازی کو پریزیڈنٹ صاحب انٹرویو دیتے ہیں 1-to-1, اور وہ بتاتے ہیں کہ جی میں نے ابھی سمجھی میں سائن نہیں کیا, تو کیا کوئی کب نہیں جاگا, کسی کو کوئی مطلب کوئی, وہ کہتے ہیں نا ہیڈز رول نہیں ہوئے اس وقت, کیا چیف جسٹس مطلب صدر احترام جو بھی ہوتا ہے کہنا چاہیے, کیا وہ اس وقت عدلیہ عدالت کے لوگ یہ سارے انٹرویوز نہیں دیتے تھے؟ اور پھر جس طرح سے ہماری مطلب اس وقت تو ہر ایک کو جاننے کی ضرورت ہے, سمجھنے کی ضرورت ہے کہ عدالتیں بھی کس طرح سے اپنے کنڈکٹ,
سو اس کو اسی طرح سے دیکھا جائے راؤ خالد صاحب کہ بس یہ محض کوتاہی ہے, یا باقی اسلام آباد میں تو بہت کچھ باتیں ہوتی ہیں ڈرائنگ رومس کے اندر ہو رہی ہیں, جو پھر آپ سوشل میڈیا ویسے پورے پاکستان کا ڈرائنگ روم بن گیا ہے, بہت کچھ باتیں ہوتی ہیں, سو اس کو اسی طرح سے دیکھا جائے, یا پھر یہ کہ اگر کمپوننٹس جو بھی گورننس کے اندر ناگزیر ہوتے ہیں, بھلے وہ پالیٹیشنز ہیں, وزراء ہیں, سیکرٹریز ہیں, بیوروکریسی ہے, مشینری ہے پوری, وہ آپس میں ایک دوسرے کے ساتھ ہم آہنگی نہیں رکھتے. راؤ خالد صاحب
جی, ایک تو پہلے میں کوئسچن کر دوں, میڈم نے 2 دفعہ مینشن کیا اسما شہرازی کے انٹرویو کا, اس میں صدر صاحب نے ایتھلیٹس پہ اس کو کریکٹ کر دیا تھا کہ میں نے کر دیا تھا, تو میں مس انڈرسٹینڈ کر گیا سوال کو, انہوں نے کہہ دیا کہ میں نے اسمبلی پہ سائن کر دی ہیں, ستمبر میں انہوں نے بتایا تھا کہ میں نے کر دی ہیں سائن.
ایک اور فمبل,
خیر یہ اتنی بڑی وہ چیز نہیں ہے, ایک گورنمنٹ اپنی غلطی مان
چکی ہے, ان کو یہی نہیں پتا کہ انہوں نے سائن کر دی ہیں, اور انہوں نے کہا کہ مجھ سے غلطی ہوگی پروگرام میں کر دیا. واو,
صحیح جی,
اسی پروگرام میں کریکٹ کر دیا تھا انہوں نے, اسی کوشچن میں کر دیا تھا بلکہ کہ میں نے وہ صدر کو فائن کر دیا تھا. بہرحال یہ اب تو گورنمنٹ خود مان گئی, اس پہ پروسیجرل ایرر جو بھی ہے جان بوجھ کے کیا یا ہوئی ہے, یہ بات اصل بڑی امپورٹنٹ بات ہے. بات یہ ہے کہ یہ جو پورا سسٹم موجود ہے اس وقت پاکستان میں, بیوروکریٹک سیٹ اپ آپ کہہ لیں پورا, جو سول اسٹیبلشمنٹ آپ کہہ لیں اس کو, وہ ایک خاص عرصے تک خاص لوگوں کے انفلوئنس پہ بلکہ ان کے ہاتھوں کے پالے پوسے ہوئے ہیں سارے. مجھے پرسنلی بہت سی چیزوں پہ واسطہ پڑتا ہے, جہاں پہ جو چیزیں ہیں ایک دن میں ہونے والی ہیں, 2 دن میں ہونے والی ہیں, مہینوں نہیں ہوتی, ایک مہینہ لٹکتی رہتی ہیں, کبھی کوئی بہانا کبھی کوئی بہانا, اس طرح سے چیزیں ہوتی ہیں. لیکن ہم ان کے ناعدم تعاون کو ہم یہ نہیں کہہ سکتے کہ حکومت جو ہے اس کو ہم کہیں کہ بالکل بری ذمہ ہو گئی ہے. حکومت کی اپنی ذمہ داری ہے, یہی چیز تو وہ ٹھیک کرنے آئے ہیں, جہاں جہاں خرابیاں ہیں ٹھیک کرنے کی ذمہ داری حکومت نے لی ہے, اور اب 15 ماہ ان کو ہو چکے ہیں, ان کو وہ ساری چیزیں جہاں جہاں لوپ ہولز ہیں چینجز کرنے کی ضرورت ہے, جہاں چیزوں کو ٹھیک کرنے کی ضرورت ہے اس کو کہ میرا خیال ہے ان کا زیادہ میکرو چیزوں پہ زیادہ وہ توجہ دے رہے ہیں, اور یہ ان چیزوں کو جو روٹین کی ہوتی ہے प्रोसीजरल चीजें होती है उनको नहीं देखते। हालांकि यही जाके आज इनको समझ आ जानी चाहिए ये छोटी चीजें कितना बड़ा इशू बन जाती है। और ये इशू खास तौर पर इतना बड़ा बन गया है, जैसे मैंने कहा इसके मुजमरात होंगे, सियासी मुजमरात होंगे, क्योंकि ये पिछले एक महीने से ये यहाँ गप्पे
चल रहे,
ड्राइंग रूम गपशप चल रही है कि ये 28 से आगे आदमी चीज का नहीं जाएगा, ये हो जाएगा, इतना हो जाएगा, मुख्तलिफ किस्म की थ्योरीज लोग देख रहे हैं, सदरबान के धंधे के हवाले से भी यही देखते रहे हैं और वो डिवाइड की बात करते हैं इदारे के अंदर। तो ये सारी थ्योरीज जब चल रही हो और उसमें ये हो जाए, भले छोटी गलती थी लेकिन इतना बड़ा उसका प्रोजेक्शन जो हुई है उसकी, वो उन उस बैकग्राउंड की वजह से बहुत ज्यादा होगी।
एक और राव साहब, एक और जो डेवलपमेंट है उसमें भी ऑफ कोर्स
किस तरह से होती है,
एक और डेवलपमेंट जिसमें सेटबैक भी है, फरूक रसीम साहब का इस्तीफा। पहले तो मीडिया में खबरें आई कि प्राइम मिनिस्टर साहब सख्त नाराज हैं कि वो प्रॉपरली क्यों एडवाइस नहीं कर सके इस मामले पर, फिर ये कहा गया कि अब वो जो है वो कि वो प्लीड करेंगे इस केस को, लेकिन खैर हम इस केस पर अब बात नहीं करते, आगे बढ़ते। जनरल मुशर्रफ का मामला, इसमें वजारत दाखिला को या हुकूमत को क्यों मुखल होना पड़ा है? ये अदालत और मुलजिम के दरमियान ही मामला होते, अदालत अपने प्रोसीजर्स फॉलो करती तो बेहतर ना होता? इससे हुकूमत को कितना कहना चाहिए कि इसमें भी सेटबैक हो रहा है?
जी बिल्कुल, देखिए आपकी एक स्टेटमेंट पोजीशन थी जनरल मुशर्रफ के हवाले से, आपको आपका आप उसके भले किसी वजह से कर रहे हैं, आप उसके अपने रोल बैक कर रहे हैं अपनी सारी पोजीशन को, आप अपने लिए खुद एम्बैरेसमेंट क्रिएट कर रहे हैं उस इशू के ऊपर। और दूसरी बात यह कि हाईकोर्ट जो है, जो खसूसी अदालत है, उसको तो ऑर्डर सुप्रीम कोर्ट ने दिया हुआ है कि आप इतने अरसे में ये करें, और मुशर्रफ आप पेश नहीं होते, उनको वीडियो बयान की ऑफर की गई, उनको कहा गया कि आपका बयान आप रिकॉर्ड कराना चाहते करा ले, पाकिस्तान आगे कराना चाहते करा ले, अपना प्रोसीड करें, उसके लिए टीम बनाई गई, फिर गवर्नमेंट ने टीम विदड्रॉ कर ली। एक नजर आ रहे टैक्टिक्स गवर्नमेंट के, किसी तरीके से वो इस केस को चलने नहीं देना चाह रही, तो ऑब्वियसली सुप्रीम कोर्ट का हुक्म है, उसकी तालीम उस स्पेशल कोर्ट ने करनी है और उसको उसको फैसला उसने देना मुकर्रा मुद्दत में। तो ये गवर्नमेंट की तरफ से प्रैक्टिस इस्तेमाल हुआ, लेकिन गवर्नमेंट अपने लिए एम्बेरसमेंट क्रिएट कर रही है, ना सिर्फ ये कि जनरल मुशर्रफ के हवाले से इनकी स्टेटमेंट पोजीशन रही है, बल्कि जो सुप्रीम कोर्ट का हुक्म है उसकी तामील की राह में रुकावट खड़ी कर रही है, और ये एक और उनके लिए मसला पैदा हो जाएगा। अगर सुप्रीम कोर्ट में दरखास्त दायर हो गई है इसकी, क्योंकि आपके हुक्म की तामील को रोका जा रहा है, तो उस पर आप आज दायर हुई है ये दरखास्त, उस पर एक अलग से गवर्नमेंट को फिर सुर्खी का सामना करना पड़ेगा। मेरा ख्याल है इन मामला को बड़ा सीरियसली देखने की जरूरत है,
दुर्दाना जनरल मुशर्रफ के मामले पे जरा आइएगा,
टिकाऊ तरीके से नहीं चल सकते ये मामला।
क्यों कर वजारत दाखिला का ये इंडिपेंडेंटली मामला है, पूरी हुकूमत सोच समझ के गई है तो जो माजी का मौकफ था उससे क्यों यकसर उसने मुख्तलिफ पोजीशन ले ली है? सिर्फ यू टर्न कह के इग्नोर कर दिया जाए कि एक यू टर्न था, लेकिन ये तो बहुत बड़ी एक स्टेटेड पोजीशन थी और बड़ा एक कहना चाहिए कि नजरियाती पोजीशन ले रखी थी तहरीक इंसाफ की लीडरशिप ने, और हुकूमत में आते ही यकसर उसका मुख्तलिफ रिफ्लेक्शन सामने आ रहा है। जी राव साहब, अब जरा दुर्दाना की लाइन ड्रॉप हो गई है क्विकली। कल से ये भी खबरें चल रही थी कि पंजाब गवर्नमेंट के अंदर भी वहाँ पे सिस्टम को इम्प्रूव करने के लिए, गवर्नेंस के मॉडल इम्प्रूव करने के लिए सर जोड़ के बैठे हैं बड़े बड़े लोग, और पिछले 24 घंटे के अंदर इतलात मीडिया में ये भी हैं कि दो दफ़ा प्राइम मिनिस्टर ने मुलाकात की है चीफ मिनिस्टर पंजाब उस्मान बुज़दार से। कई लोगों का ख्याल है कि अब PTI के अंदर भी जो है बहुत मुखालफत बढ़ गई है चीफ मिनिस्टर की, और सबसे अहम सूबा है और यहाँ पर परफॉर्मेंस जो है वो पूरी दुनिया पूरे पाकिस्तान को नज़र भी आती है। सो इस रेफरेंस में बताइएगा कि पंजाब में गवर्नेंस के एतबार से PTI की, या इस वक्त कहना चाहिए कि ज़ाहिर वफाकी हुकूमत की पोजिशन क्या है, कुछ रद्दबदल आ रहा है?
ये एक तो सर रद्दो बदल आज चीफ सेक्रेटरी तब्दील हो गए, आजम सलमान जो है वो आ गए, नसीम कोकर जो है उनको हटा दिया गया, एक पहली चेंज हुई होगी। एक फिर सुनने में ये आ रहा है कि किसी सीनियर मिनिस्टर की भी तकर्री हो रही है जो कि हेल्पिंग हैंड के तौर पे काम करेगा इफेक्टिवली, वो मोस्ट प्रोबेबली राजा साहब का नाम सामने आ रहा है कि उनको एज सीनियर मिनिस्टर यानी पोर्टफोलियो दे दिया जाए कि वो इन मामला आपके सारे,
मतलब क्या वो डिफेक्टो चीफ मिनिस्टर होंगे, क्या होगा
डिफेक्टो कह सकते हैं, या ये कि वो बुद्धार साहब जो चीजें इफेक्टिवली नहीं कर पा रहे ब्यूरोक्रेसी के हवाले से, तो राजा बिशारत साहब एक्सपीरियंस है, ब्यूरोक्रेसी का भी इनको तजर्बा है, तो उनसे काम लेने का जो है वो तरीका था, जैसे मैंने कहा डिले करते हैं, जाहिर है वो शरीफ खानदान के जो जाती मुलाजमन की हसीय से काम करते रहे, तो उनको बड़ी तकलीफ होती है काम करते हुए अभी उस माहौल में, माहौल में नई चीजों के साथ, तो इसलिए वो उसको राजा बशारत बेहतर अंडरस्टैंड कर रही है। शायद कोई और इस किस्म का बंदा फीमेल वजीर हो जाए
तो वो उसलिए मेरा ख्याल उनको लगाया जाए। राव साहब, एक जरा इसमें नॉर्मली इस तरह के सवाल नहीं करता, लेकिन एक जो सोशल मीडिया पे जो क्रिटिसिज्म, ये जैसे कहा जाता है कि वफाकी हुकूमत को बड़े बड़े इदारे बैकअप कर रहे हैं, सो क्या वो पंजाब की ब्यूरोक्रेसी हो या वफाक की ब्यूरोक्रेसी हो, वो उन इदारों से भी बड़ी है कि वो उनको रेजिस्ट कर सकती है?
असल ये बड़ी कमाल की चीज है ब्यूरोक्रेसी जो है, इसको आपको अगर आप तगड़े हैं उनको अपने पाव के नीचे रख सकते हैं तो बिल्कुल सही हो जाते हैं। मैं कहता था कि ये बिल्कुल लिक्विड की तरह होते हैं, जिस बर्तन में इनको डाले ये ढल जाते हैं, लेकिन लेकिन बर्तन ये बर्तनों में ढलते रहे, अब इनको और तरीके से चलाने की कोशिश की जा रही है, उनको कहा जा रहा है कि आप बर्तन में नहीं डालना, आपको आपको बहाना है, आगे चलाना है, ये फ्लो में लाना है सारी चीजों को, तो वो उसके लिए उनको दिक्कत हो रही है, वो इन चीजों के आदी नहीं है। और मैं बड़ा कन्विंस इस बात के ऊपर, एक तो उनकी जो नई चीजें होने जा रही है या जिस तरह से मौजूदा पीटीआई की गवर्नमेंट चीजों को करना चाह रही है, वो बड़ा वेस्टर्न और कह ले अमेरिकन मॉडल टाइप के, बड़े वाइब्रेंट किस्म के और बड़े डेडिकेटेड किस्म के ब्यूरोक्रेट्स होंगे जो काम करेंगे, वो उस किस्म की है नहीं ये ब्यूरोक्रेसी। दूसरा हैंडीकैप ये है ब्यूरोक्रेसी का कि जो ये काम करना चाह रहे हैं उनको करना नहीं आता है, वो एक खास तरीके से करते रहे इन रिलैक्सेशन ऑफ रूल्स और डिस्क्रिशनरी पावर्स और इस तरह से वो चलता रहे, वो मक्खी पे मक्खी मारने वाली बात थी,
इसलिए तो इसमें फिर टाइम लगेगा। दुर्दाना हमारे साथ हैं, दुर्दाना
नॉर्मल नॉर्मल लाइफ में जब आएंगे तो दिक्कत होगी उनको।
जी दुर्दाना आप हमारे साथ हैं?
जी
जी दुर्दाना आपसे लाइन ड्रॉप हो गई थी, अब आपके पास डेढ़ मिनट है, दो इश्यूज के ऊपर आपने अपने कमेंट्स देने। एक तो जनरल मुशर्रफ का मामला, वफाकी हुकूमत को क्यों मदाखलत करना पड़ी, कितनी कहना चाहिए कि ये धचका है पार्टी की क्रेडिबिलिटी के लिए, जिसका मुख्तलिफ एक नुक्ता नज़र आए, और फिर दूसरा पंजाब के अंदर जो कुछ तब्दीलियों की बात हो रही है, चीफ मिनिस्टर की तब्दीली की बात नहीं हो रही लेकिन ये कि हम सिस्टम उसको इम्प्रूव कर रहे हैं, सो वो क्या सिस्टम है आपके ख्याल में, आप लाहौर बैठ के उसको ऑब्जर्व भी करिए।
पहली बात तो मुशर्रफ के हवाले से जो हुकूमत ने बयानबाजी की है, मैं बयानबाजी का इस्तेमाल करूंगी, इसकी कोई ज़रूरत नहीं थी और ये एक्ट एक्ट की, और ये इससे तो मतलब लगता ये है कि जैसे प्राइम मिनिस्टर ने बिल्कुल ही अपनी सारी गवर्नमेंट ने, मतलब प्राइम मिनिस्टर वन से प्राइम मिनिस्टर वी एक्चुअली मीन कैबिनेट, तो वो तो मतलब इतनी कॉम्प्रोमाइज कर ली उन्होंने अपनी पोजिशन, और मतलब कुछ तो अब तो मतलब ऐसे लगता है कि जैसे हमारे यहाँ जो मुकद्दर जो अदारे हैं, जो पावर डेट भी है, उन्होंने फैसला कर लिया है कि हम खुलकर जो है वो कोई ऑप्टिक्स नहीं, कोई कुछ नहीं, मतलब कैन यू इमेजिन कि इस तरह का कभी आप फैसला ही ना सुनाएं, और किस बुनियाद पर, मतलब आप पीटीआई का एक अपना एक नैरेटिव है, कुछ तो उस नैरेटिव का ख्याल रखना।
एक पाकिस्तान की बात करते हैं, जल्दी फैसलों की बात करते हैं, और यहाँ पे आप कहते हैं
फैसले की, और दूसरी बात ये है कि चलिए हम जल्दी फैसले की भी बात ना करें, आप खुद कहते रहे हैं कि कॉन्डर है, आप खुद कहते रहे हैं कि, और फिर वाकई फिर उनके ऊपर बहुत से संगीन जो है वो इल्जाम हैं, तो लेट, और दूसरी बात अभी उन्होंने राव साहब ने की गालिबन जो भी बात कर रहे थे कि देखिए लेट द कोर्ट टेक इट्स, मतलब उनको अपने डिसीजन ले रहे थे, इसका मतलब एक और भी ये निकलता है कि आप इंफ्लुएंस कर रहे हैं कोर्ट्स को कि अपनी मर्जी के फेवरेबल डिसीजन आप उनसे लें, मतलब कि आप क्या चाह रहे हैं, और बिल्कुल। और दूसरी बात जो भी आपने की है पंजाब के हवाले से, मुझे तो बड़ी हैरानगी उनका नाम सुन के, रिटायर मेजर आजम साहब, तो बात तो फिर वही है, अगेन आई वुड पुट इट लाइक दैट कि देखें, एक तो मुझे लगता है कि जो मुझे क्या लगता है, काफी लोगों को लगता है कि पीएमएलएन इन्फ्लुएंस्ड और ड्रिवन जो ब्यूरोक्रेसी है उसने इनके साथ बिल्कुल तावन नहीं किया, और अब ये चाह रहे हैं कि अब ऐसे ब्यूरोक्रेसी को लेकर आए जो, और चीफ मिनिस्टर जो होता है वो बेसिकली हेड मास्टर इज द प्रिंसिपल, और उसके कहने के उसी ने चलाना होता है, सुबह वजीर आला को भी वही सारी चीजें मतलब गाइड कर रहे होते हैं, चीजें दे रहे होते हैं, तो इट्स वेरी, अगर अगर इन्होंने ड्राइविंग सीट के ऊपर बंदे को,
तो फिर क्या है, एक मॉडल दिया कि आउट ऑफ टर्न सबको प्रमोशन दे दें, वो आपके आपके लॉयलिस्ट हो जाएंगे,
ये जो नाम है मतलब ये वो उन लोगों को लेकर आ रहे हैं जो इनको लगता है कि वो पीटीआई का जो मौकफ है, जो भी नैरेटिव है, इसको पीटीआई के नैरेटिव की बिल्कुल समझ नहीं आ रही है कि किस तरफ को झुका हुआ है, तो वो बेसिकली प्रॉब्लम यही है कि इनकी जो ब्यूरोक्रेसी है उसको एक खास तरीके से काम करने की आदत है, और फिर वो तरीके उसके बाहर की हो सकती है, तो ब्यूरोक्रेसी में ही काम करना होता है, और हमारे यहाँ तो प्रॉब्लम ये है कि हम चलाकियों के साथ काम करना हमें आता है, हमें दाएं बाएं होकर काम करना होता है। और वो एक बड़ा मशहूर हमारा एक जुमला है कि हम जुगाड़ ढूंढने के मास्टर है, उसी के जरिए हम काम करते हैं। तो ये हमारे एक कुछ अफसोसनाक पहलू हैं। तो ऐसे में इसी तरह की जब अगर थोड़ी बहुत भी तरीके से या एक फ्लो के साथ या लॉजिकली अगर कोई काम करना चाहे, आई डोंट नो वेदर ये तो वक्त ही बताएगा कि पीटीआई कर रही है कि नहीं, तो ऑब्वियसली जो ब्यूरोक्रेसी जो है वो तो एवरीबॉडी नोज कि ब्यूरोक्रेसी जो है। और फिर ब्यूरोक्रेसी के ऊपर एक और भी इशू है ना, नैब। देखिए गवर्नमेंट हैज टू डिसाइड कि वो अगर नैब का वो सेक्टर को अगर वो वहीं हैंग करता रहेगा तो ये नई ब्यूरोक्रेसी भी काम नहीं करेगी। और बहुत से ऐसे ब्यूरोक्रेसी में लोग हैं जो अच्छे हैं, काम करना चाहते हैं, ईमानदार हैं, जिनका पीएमएलएन का कोई इन्फ्लुएंस नहीं है, लेकिन वो डरे हुए हैं कि कब नैब जो है वो हमारे ऊपर हाथ डाल लेगी और कब जो है वो हमारे साथ इस तरह का सलूक होगा, जो क्योंकि दे हैव टू साइन मैनी थिंग्स, इसमें फाइनेंशियल चीजें भी होती हैं, बहुत सी एडमिनिस्ट्रेटिव चीजें इन्वॉल्व होती हैं। तो ये एक बहुत बड़ा इशू है जो गवर्नमेंट को देखना है कि नैब के हवाले से जो डर और खौफ है वो कितना ज्यादा है।
बहुत शुक्रिया दुर्जाना नजम, आप हमारे साथ थी। रौखाली साहब आपके भी हम ममनून हैं। और सामिन इस सेगमेंट में तीन चार मेजर इश्यूज थे जिसके ऊपर हमने तफसील से बात की है। एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और सी पैक के ऊपर बात करेंगे। अमेरिका का एतराज या कहना चाहिए कि क्या चीज़ उन्होंने पॉइंट आउट की जिसपे पाकिस्तान और चाइना दोनों उसकी नफी करें, एक ब्रेक के बाद।
वीओए उर्दू अब आपके हाथ में,
पढ़िए देखिए सुनिए, सेव कीजिए, फॉलो कीजिए।
दूर जाने की जरूरत नहीं, वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं।
आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए, जो अब एप स्टोर पर भी दस्तयाब है।
वीओए उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम में जहाँ रंग मैं हूँ असद हसन और प्रोड्यूसर हैं हमारे साथ असवर इमाम। प्रोग्राम के हिस्से में हम बात करेंगे सी पैक के मामले पे। जब से पाकिस्तान और अमेरिका के दरमियान ये राहदारी का मनसूबा है वन रोड वन बेल्ट के तहत, जो कि चाइना का एक बहुत बड़ा मेगा प्रोजेक्ट है जिसमें कई मुल्कों को उसने इन्वॉल्व कर रखा है, सो उसके ऊपर वाशिंगटन से गाहे गाहे कुछ ऑब्जर्वेशंस आती हैं। यहाँ तक कि जब ये नई हुकूमत बनी है और नई हुकूमत को जब इंटरनेशनल मॉनिटरी फंड से, आईएमएफ से या बाकी बड़े मालियाती इदारों से वसाइल की या कर्ज़ों की ज़रूरत पड़ी है, तो अमेरिका ने ये गारंटी चाही है कि कम से कम इन कर्ज़ों को चाइना के कर्ज़ों की किस्तों की अदायगी के लिए इस्तेमाल नहीं किया जाएगा। अभी भी गुज़श्ता रोज़ अमेरिका की नायब वज़ीर ख़ारजा बराए जनूबी एशिया एलिस वेल्स, उनका एक स्टेटमेंट था और उनका कहना यह था कि जो सी पैक के मनसूबे हैं पाकिस्तान के अंदर वो पाकिस्तान के कर्ज़ों में इजाफा हैं और इन मंसूबों का फ़ायदा सिर्फ चीन को होगा। इस पे पहले फिर सबसे रद्दअमल पाकिस्तान की तरफ से आया। और अमरीकी वज़ीर ख़ारजा का मैं मज़ीद आपको ये बता दूँ कि उनका यह कहना था कि पाकिस्तान को मिलने वाले कर्ज़ों की जो शरायत हैं चाइना से वो नरम नहीं हैं और यह कर्ज़े पाकिस्तानी मईशत पर बोझ साबित होंगे। इस पर पाकिस्तान के वज़ीर ख़ारजा शाह महमूद कुरैशी का स्टेटमेंट आया था और उनका कहना ये था कि इस पे सी पैक और सी पैक से जो मिलने वाले कर्ज़े हैं वो उस पे वो अमेरिका के मौक़िफ़ को मुस्तरद करते हैं और उनका ये कहना था कि इसमें पाकिस्तान के कर्ज़ों के बोझ में इजाफा नहीं होगा। उन्होंने मुल्तान में मीडिया से बात करते हुए ये कहा था कि ये कहना दुरुस्त नहीं है कि सी पैक की वजह से हमारे कर्ज़ों के बोझ में इजाफा होगा। उन्होंने ये भी बताया कि पाकिस्तान पर कर्ज़ों का मजमूई बोझ 74 अरब डॉलर है, जबकि हमने सी पैक के लिए चीन से जो कर्ज़े लिए हैं उनकी मालियत सिर्फ 4 अरब 90 करोड़ डॉलर है, जो कि कुल उसका तकरीबन ऑफिशियल्स के मुताबिक 10% के बराबर वो बनते हैं। ये एक वर्जन है। और फिर आज चाइना की जो मिनिस्ट्री है उनकी तरफ से भी, वजारत खारजा की तरफ से भी, उनके तर्जमान की तरफ से एक बयान आया है, उसने भी सी पैक पर अमरीका की तनकीद को मुस्तरद किया है और कहा यह है कि वाशिंगटन कर्ज़ों का जो उनके लफ्ज़ों में मन घड़त तनाज़ा उठाकर बीजिंग और इस्लामाबाद के दरमियान ताल्लुकात को ख़राब करना चाहता है। ये कर्ज़े कितनी बड़ी हकीकत हैं और इसके ऊपर जो कहना चाहिए कि अमेरिका जैसे पाकिस्तान के दोस्त कहें, इत्तेहादी कहें या वारंटेड दैट टू सम एक्सटेंट, जब इंटरनेशनल फंडिंग की बात होती है, मालियाती इदारों के पास जाने की बात होती है तो एक एंडोर्समेंट चाहिए होती है, उसमें ये کتنے جائز ہیں. دردانہ نجم ہمارے ساتھ ہیں, اکانومی پہ, سیکیورٹی کے اوپر, اکاؤنٹیبلٹی کے اوپر لکھتی ہیں, بات کرتی ہیں. ڈاکٹر زبیر اقبال صاحب واشنگٹن بیسڈ ایکسپرٹ ود مڈل ایسٹ انسٹیٹیوٹ, وہ ہمارے ساتھ موجود ہیں, دونوں ماہرین کی رائے شامل کرتے ہیں. ڈاکٹر زبیر اقبال صاحب, سب سے پہلے آپ ایلس ویلز کا اسٹیٹمنٹ کا ہم نے تذکرہ اور تفصیلی ایک بیک گراؤنڈ دیا ہے کہ یہ پاکستان کی معیشت پہ بوجھ ہوگا اور اس کا جو شرائط ہیں وہ بڑی سخت ہیں, وہ نرم نہیں ہیں, اور پاکستان قرضوں کے بوجھ میں دب جائے گا, یہ ایک پالیسی بھی رہی ہے. سو امریکہ کے ان تحفظات کی وجہ کیا ہے آپ کے خیال میں؟
دیکھیے, آپ کو بہت پاپولر سا ایک میسج یاد آتا ہے اس معاملے میں, وہ یہ ہے کہ دس از ناٹ دا ہول ٹروتھ. ہمیشہ ان میں چیزوں میں ازمپشن رکھی جاتی ہیں جن کے بیسس پہ آپ آرگومنٹ دیتے ہیں, اور ٹپکلی وہ ازمپشن جو ہوتی ہیں سیلف سرونگ قسم کی ازمپشن ہوتی ہیں, تو یہ اس سے مشکلات پیدا ہو جاتی ہیں. ان کو آبجیکٹیولی دیکھنا ضروری ہے. فار ایگزامپل, دو بڑے عام ایشوز ہیں اس میں. ایک تو یہ کہ جہاں تک سی پیک کے قرضے ہیں ان میں دو بڑے اہم ڈفرینسز ہیں. ایک تو پرائیویٹ سیکٹر کا ہے جو زیادہ تر پاکستان کی جو انرجی شارٹیجز تھیں ان کو ختم کرنے کے لیے پرائیویٹ سیکٹر کی انویسٹمنٹ چین سے پاکستان کے ساتھ کلیبریٹ ہو کے ہوئی, وہ سیپریٹ ہیں. ان کی جو پیمنٹس ہیں وہ کمرشل بیسس پہ ہوں گے, اور وہ اسی بیسس پہ ہوں گے کہ جو پروفیٹیبلٹی ہوتی ہے ان پروجیکٹس کی ان میں سے ٹرانسفر کیا جاتا ہے. اب دوسرا جو حصہ ہے وہ پبلک سیکٹر جو حصہ جو ہے اس میں گورنمنٹ کے جو چائنا کی جو انویسٹمنٹ ہے وہ بڑی لانگ ٹرم انویسٹمنٹ ہے, وہ کافی کنسیشنل ہے, اور اس کی جو پہلی ری پیمنٹ شروع ہوگی وہ 2025 یا 2026 میں شروع ہوگی, اس سے پہلے نہیں ہوگی. تو اسی لیے جیسے کہ میں پہلے عرض کر چکا ہوں اس معاملے میں کہ جو آئی ایم ایف کا پروگرام کیا جاتا کیا جاتا تھا اس میں جو امریکہ کی جو ڈیمانڈ تھی کہ اس کا کوئی پیسہ جو ہے وہ چین کے روپے میں نہیں کیا جائے گا, وہ بالکل بے معنی قسم کی اسٹیٹمنٹ, وہ پولیٹیکل اسٹیٹمنٹ تھی. اس کا بیسک مقصد یہی تھا کہ وارن کر دیا جائے کہ ہم آپ کی یہ والی جو لینڈنگ ہے اس کو پسند نہیں کرتے. دوسری بات جو سب سے اہم ہے وہ یہ ہے کہ جب آپ کسی ملک کی ریپیمنٹ کیپیسٹی کو دیکھتے ہیں تو اسی صورت میں دیکھتے ہیں کہ وہ پالیسیز کیا لگائے گا, وہ ملک کیا اس قسم کی پالیسیز شروع کرے گا جس کی وجہ سے اس کی ایکسپورٹ بڑھیں, اس کے ایکسٹرنل ریونیوز اور ریزروز بڑھیں جس کی وجہ سے وہ ملک ریپیمنٹ کرنے کے قابل ہو. اگر اس قسم کی پالیسیز نہیں لی جاتی تو پھر یقیناً شارٹیج پیدا ہوتی ہیں, اور اسی وجہ سے جو ریپیمنٹ ہوتی ہیں ان میں مشکلات پیدا ہو جاتی ہیں. جہاں تک پاکستان کا تعلق ہے, ابھی تک پاکستان نے کافی فیصلے کر دیے ہیں جن میں ایکسچینج ریٹ بڑے میجر ایشو ہے, اس کے ساتھ ساتھ بجٹ کے اوپر جو پالیسیز انحصار کی گئی ہیں ان کی وجہ سے بڑی حد تک کچھ نہ کچھ فائدہ ہونا شروع ہو گیا ہے. مطلب یہ آ جاتا ہے کہ اگر آپ کو یہ کہنا ہے کہ پاکستان کی ری پیمنٹ کیپیسٹی میں مشکلات پیدا ہوں گی تو آپ یہ ایسیوم کرتے ہیں کہ پاکستان کی پالیسیز اس قابل نہیں ہوں گی کہ وہ اپنی ری پیمنٹ کیپیسٹی کو بڑھا سکے. یہ ایک بڑی میجر اسمپشن ہے جو کہ میں سمجھتا ہوں غلط ہے. وہ اس لیے غلط ہے کہ ہمیں کچھ معلوم نہیں کہ پاکستان نے کیا کرنا ہے. اگر پاکستان کا یہ 3 سال کا ایگریمنٹ جو آئی ایم ایف کے ساتھ ہے اگر وہ فلی امپلیمنٹ ہوتا ہے, اور اس کے ساتھ ساتھ ورلڈ بینک اور دوسرے جو گروپس ہیں ان کے جو سجیشن اور ریکمنڈیشن جب وہ امپلیمنٹ ہوتی ہیں تو اس کے بعد پاکستان کی ری پیمنٹ کیپیسٹی بڑھے گی. کب تک بڑھے گی اور کہاں پہ بڑھے گی ابھی نہیں کہہ سکتے, لیکن میں یہ ضرور کہہ سکتا ہوں کہ چونکہ کریکٹو پالیسی استعمال کی جائیں گی تو پاکستان کی ری پیمنٹ کیپیسٹی میں اضافہ ہوگا. اس کا مطلب یہ ہے کہ پھر اتنی سیریس کرائسس نہیں ہوگا جتنا کہ ایلس ویل کے اسٹیٹمنٹ میں دیا جا رہا تھا.
دردانہ نجم صاحب, ڈاکٹر زبیر اقبال نے بہت تفصیلی انالیسز دیا ہے, آپ بھی ون گو میں ہی بتائیے, پھر ہم اس سیگمنٹ کو وائنڈ اپ کریں گے. آپ کے خیال میں امریکن ورژن, اس کے اوپر جو ریئیکشن پاکستان اور چائنا سے آ رہا ہے اس کا انالیسز دیجیے گا.
دیکھیں, پہلی بات تو یہ ہے کہ یہ کوئی پہلی دفعہ امریکہ نے ایسا بیان نہیں دیا, بہت اس سے زیادہ سنگین بیانات دیے جا چکے ہیں, بلکہ انہوں نے انڈیا کے ساتھ مل کر مائک پومپیو وغیرہ نے انہوں نے سب نے بہت سارا اس طرح کے نیگیٹو بیانات دیے سی پیک کے حوالے سے, اور پاکستان کو کہا بھی ہے بہت دفعہ کہ آپ سی پیک سے نکل جائیں, یہ نتھنگ نیو اباؤٹ اٹ اور سی پیک کے. اور اگر آپ کو یاد ہو کہ جب آئی ایم ایف کے پاس ہم لوگ گئے اور آئی ایم ایف کا سارا پروسیس اسٹارٹ ہوا اور جب مطلب ڈیورنگ دی پروسیس کے فائنلائز کرنے کا جو تھا اس میں ایک وقت تھا کہ یہ پروسیس رک گیا تھا اور اس کی وجہ یہ تھی کہ وہ کہتے کہ آپ لوگ ہمارا قرضہ سی پیک کر وہ جو آپ چائنا سے پیسہ لے رہے ہیں جو روڈ اینڈ بیلٹ انیشیٹو وغیرہ میں سی پیک کے حوالے سے اس کے تھرو سے ہمارے آپ قرضہ آپ اتاریں گے وغیرہ وغیرہ اور یوز کریں گے پیسہ. تو یہ تمام باتیں پہلے ہو چکی ہیں تو دس از نتھنگ نیو اباؤٹ اٹ, لیکن آبویسلی ایک سینسیٹیو ایشو ہے, چائنا انوالو ہے, ہماری سینسیٹیوٹی ہے سی پیک کے ساتھ کیونکہ ہمارے پاس اور تو کچھ ہے بھی نہیں, دس از دی اونلی تھنگ دیٹ وی کین وی آر ٹو بی پراؤڈ آف. تو ہم اس کے اوپر تھوڑا سینسیٹیو ہو جاتے ہیں اور پھر ہم اس کو ڈیفینڈ کرنا شروع کر دیتے ہیں, وی بیکم ہائپر بول. اچھا اب ہیونگ سیڈ دیٹ, اب امریکہ سے کوئی یہ بات پوچھے کہ کیا آئی ایم ایف سے قرضہ لینا, اس کے ڈیٹ ٹریپ میں پھنسنا, جس کا کہ ابھی تک ہم نے پرنسپل تو دور کی بات ہے, ہم ان کے انٹرسٹ ہی پے کر رہے ہیں پچھلے قرضوں کا, اب مطلب کہ بلینز آف ڈالرز ہمارے یہاں سے ہر سال چل جاتے ہیں, کیا وہ اچھا ہے یا سی پیک ایک انفراسٹرکچر ڈیولپمنٹ کا جو پروجیکٹ ہے جو پاکستان کو ایک پروگرس کی طرف لے کر جائے گا, جو پاکستان کو ان اینی کیس ترقی کی طرف لے کر جائے گا. بے شک ہم لوگ بہت نااہل ہیں, ہم اس کی پوری طرح سے اس کی جو پوٹینشیل ہے اس کو شاید ابھی ہم سمجھ بھی نہیں پائے کتنا بڑا یہ ایک باؤنٹی ہے جو ہمیں ملی ہے. تو کیا امریکہ کو پوچھے کہ وہ اچھا ہے یا سی پیک اچھا ہے, اسی سے دیکھیں نا ان کی منافقت کھل کر سامنے آ جاتی ہے اور ان کا ایک غلط انالیسز ایک بالکل ایک وہ ڈسٹربنس پیدا کرنے کے لیے اور ان کا اقتضاد کھل کر سامنے آتا ہے. تو آئی ایم ایف کے لیے تو وہ ہماری مدد کرنے کو تیار ہیں, آئی ایم ایف کے قرضے آپ دیکھیں ان کی کنڈیشنز کتنی خوفناک ہوتی ہیں, پاکستان کی میں اس وقت مہنگائی کا طوفان ہے, مطلب کہ غریب کا تو بہت برا حال ہے, مڈل کلاس فیملیز جو ہے وہ تنگ پڑی ہوئی ہیں, جو ایک لاکھ کماتا تھا اس کی تنخواہ 60,000 بن گئی ہوئی ہے, کوئی انکریمنٹس نہیں ہے, حکومت نے آپ جا کے دیکھیں گورنمنٹ سیکٹر میں کوئی امپلائمنٹ جنریٹ نہیں ہو رہی, ایک قسم کا بہت حد تک ہم کہہ سکتے ہیں پورا تو نہیں جمود تاری ہوا ہے.
بہت شکریہ.
وہ ٹھیک ہے اور یہ جو ہے جو پروگرس کی طرف ہمیں لے کر جا رہا ہے وہ ڈیٹ ان کو نظر آتا ہے اور اس کی خرابیاں جو ہے وہ اس کے بارے میں وہ پاکستان کو ڈراتے ہیں اور مطلب یہ
سو آپ انڈورس کر دیں جو چائنا اور پاکستان سے ورژن آ رہا ہے. بہت شکریہ آپ کا, آپ نے بھی جوائن کیا. ڈاکٹر زبیر اقبال صاحب آپ کے بھی ممنون ہیں کہ آپ نے ہمارے لیے وقت نکالا. سامعین ایک بریک کے بعد واپس آئیں گے, آخری سیگمنٹ اسپورٹس برسبن ٹیسٹ پہ بات ہوگی.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
یہ وائس آف امریکہ واشنگٹن ہے اور پروگرام ہے جہاں رنگ, آخری سیگمنٹ سپورٹس کرکٹ, اس کے اوپر بات کریں گے. پاکستان کی ٹیم آسٹریلیا میں موجود ہے, T20 سیریز 2-0 سے ہار گئی اور اس کے بعد یہ ٹیسٹ میچ, اگرچہ بہت سارے لوگوں کا خیال تھا کہ نتیجہ ظاہر ہے بہت مختلف نہیں ہوگا, 95 میں پاکستان نے ایک بار ٹیسٹ جیتا تھا آسٹریلیا میں, اس کے بعد سے اب تک وہاں پہ وہ میچ نہیں جیت سکی, تو جو ایک قدرے نا تجربہ کار ٹیم ہے اس سے زیادہ ایکسپیکٹیشنز نہیں رکھی جائیں, لیکن اس کے باوجود لوگ یہ بھی کہتے ہیں کہ چونکہ وہ ان کو زیادہ ریڈ نہیں کیا گیا پلیئرز کو, سو وہ اپ سیٹ کر سکتے تھے آسٹریلیا کا, لیکن بری طرح ناکام ہوئے. ایک تو سلو بیٹنگ کی پاکستان نے پہلی اننگ میں بالخصوص, اور اس کے مقابلے میں اس کے جواب میں ایک رنز کا پہاڑ کھڑا کر دیا آسٹریلیا کی ٹیم نے, اور 580 رنز کا حصہ جو ہے وہ عبور کرنا تھا پاکستان کو, 335 رنز جو ہے وہ پاکستان نے دوسری اننگ میں بہت مشکل بنائے, اور اہم بات بہرحال یہ تھی کہ بابر اعظم جو ٹیسٹ کرکٹ میں بہرحال جن کو بھی یہ جسٹیفائی کرنا ہے کہ وہ اسی کیلیبر کے پلیئر ہیں جیسے وہ T20 اور ون ڈے کرکٹ فارمیٹ کے اندر ہیں, انہوں نے سینچری سکور کی لیکن وہ سینچری کو لمبی سینچری میں کنورٹ نہیں کر سکے جیسے آسٹریلین بلے بازوں نے کیا. سو ایک اننگ اور 5 رن سے پاکستان کو شکست ہوئی. اچھی مزاحمت بابر اعظم کے علاوہ محمد رضوان کی طرف سے آئی, شان جنہوں نے 95 رنز بنائے, شان مسعود نے 42, اور آخر میں جو ہے وہ ٹیل اینڈرز کی جانب سے اگر دیکھا جائے تو یاسر شاہ نے بھی 42 رن سکور کی اور کافی مزاحمت دی, لیکن پاکستانی ٹیم جو ہے وہ بری طرح ناکام ہوئی, اور بالنگ اسکواڈ جو ینگ تھا لیکن بہت انتھوزیسٹک بتایا جا رہا تھا کوئی بڑا چیلنج دینے میں ناکام رہا آسٹریلین بلے بازوں کو, اور وہ پہلی اننگ میں ایک بڑا اسکور جو ہے وہ اسکور بورڈ پہ سے جانے میں کامیاب رہے. صادق محمد صاحب ہمارے ساتھ موجود ہوں گے, ان کا ہم تجزیہ لیتے ہیں, ان کی ہم رائے لیتے ہیں, سابق ٹیسٹ کرکٹر ہیں, سو ظاہر ہے ٹیسٹ کرکٹ کو بہت اچھی طرح سے سمجھتے ہیں, ٹیسٹ کرکٹ کو بہت ایک بیوٹی کہا جاتا ہے اس کرکٹ کی, اور اگرچہ T20 اور ون ڈے کے فارمیٹ نے پلیئرز کے ٹیمپرامنٹ پہ جو اثر ڈالا ہے اس کے نتیجے میں زیادہ تر میچز نتیجہ خیز ثابت ہونے لگے ہیں. اور پلیئرس کے ٹیمپرمنٹس کے بارے میں کہا جاتا ہے کہ وہ اس طرح سے نہیں رہا جیسے ٹیسٹ کرکٹ میں پہلے ہوتا ہے, لیکن اب زیادہ تر سلو کھیلنے والوں کو بھی تو کافی تنقید کا سامنا ہوتا ہے.
آپ نے بتا دیا.
جی صادق محمد صاحب ہمارے ساتھ ہیں. صادق صاحب بہت شکریہ, آپ لائیو جا رہے ہیں اس وقت, آپ نے ہمیں جوائن کیا. برسبن ٹیسٹ, پاکستان ایک اننگ اور 5 رن سے ہارا, آپ کا انالیسس کیا ہے؟ کہاں سب سے بڑی غلطیاں ہوئیں؟ ٹیم کمبینیشن میں کوئی پرابلم تھا؟ بالنگ اسکواڈ ویک تھا؟ کیا ایشوز تھے آپ کے خیال میں کہ بڑی شکست, ہار تو جاتے لیکن اگر تھوڑی بہت فائٹ نظر آتی تو شاید اتنی تنقید نہ ہوتی.
نیچرلی جب میدان میں پلیئر اترتا ہے تو فائٹ کرنے کے لیے ہی اترتا ہے گا اور کوشش کرتا ہے کہ وہ اس میں بہتر سے بہتر پرفارمنس کرے. مگر یہ ہے کہ ایٹ دا سیم ٹائم ان کے پاس اتنی قابلیت ہوتی ہے, اسی لیے وہ پاکستان ٹیم میں سلیکٹ ہوا آئے گا. تو اب یہ ہے کہ اس کے ساتھ ساتھ قابلیت کے ساتھ, ٹیکنیک کے ساتھ سب کچھ موجود ہے, تو ایٹ دا سیم ٹائم ہی نیڈ لک ایز ویل. مگر یہ ہے کہ جہاں تک کہ اس کا تعلق ہے, میں سمجھتا ہوں ان کے بیٹنگ کا, دیکھیں گیم جو ہے وہ بیٹنگ بیٹسمین شپ سے جیتی جاتی ہے. اچھی بیٹنگ کریں گے, اچھا ٹوٹل بنائیں گے تو آپ میچ کے اندر فائٹ کر سکتے ہیں. جب آپ کا ٹوٹل ہی چھوٹا ہوتا ہے تو وہ بالر بھی جو ہے کہ زیادہ دل کھول کے گیند نہیں کر پاتے, وہ ریسٹرکٹیڈ ہو جاتے ہیں. تو پہلی اننگ کے اندر تو بہت ہی پورے میچ کا دار و مدار ہوتا ہے, اور اس کے اندر یہ ہوتا ہے کہ زیادہ سے زیادہ ٹوٹل بنایا جائے. تو یہاں میں یہ سمجھتا ہوں کہ یہاں پر ٹیسٹ کرکٹ کے اندر اظہر ہے, ان کو کپتان جو ہے ان کو نمبر 3 یا 4 پہ آنا چاہیے. ایک اسپیشلسٹ حالانکہ ویسے بھی کرتے آئے, ان کا ریکارڈ اچھا ہے, مگر یہاں پہ بہت سی وکٹس ہوتی ہیں. اگر تو میں سمجھتا ہوں کہ تو ایک بیٹس مین امام الحق کو کھلانا چاہیے اور شان کے ساتھ اس کو چاہیے. شان ہمیشہ بہت ہی دباؤ میں کھیلتے ہیں, اور تو ایک جس طریقے سے وہ سیکنڈ اننگ میں آؤٹ ہوئے ہیں تو وہ میں سمجھتا ہوں کہ
نیچے پھر بیٹنگ آرڈر میں کیا تبدیلی کی جائے, کس کو ڈراپ کیا جائے اگر ایک اوپنر کو لانا ہے تو نیچے کس کو ڈراپ کیا جائے آپ کے خیال میں؟
حارث کو ڈراپ کر کے ایک اسپیشلسٹ اوپنر لائے, اور کپتان جو ہے اگر وہ نمبر 3 پہ آئے, اور بابر نمبر 4 پہ آئے تو جا کے بابر سب سے آپ کا ان فارم بیٹس مین ہے. سب جب وہ ون ڈاؤن کیا کہتے ہیں ون ڈے میچز میں اور T20 میں اوپن کرتا ہے, اس کو تو اتنی دیر انتظار کرنے کے لیے اس کے وہ تو بے چین رہتا ہے کہ جا کے میں بال کھیلوں. اس کو آپ نے نمبر 5 کے اوپر کر دیا تو آئی تھنک اٹس رانگ.
دوسری اور بات سادی صاحب یہ بتائیں,
بیسٹ بیٹس مین جو کہ پچھلے میچز میں بابر جو ہے وہ تیسرے نمبر پہ کھیلتا آیا ہے,
بالنگ میں کیا چینجز لائی جائے؟ محمد عباس جیسا ایک وکٹ ٹیکر بالر جو ہے
اس کے پاس انتظار کرنے کا ٹائم وہ ہے ہی نہیں, ہی وانٹس ٹو گیٹ آن ود دی جاب.
پاکستانی بالنگ اسکواڈ نے آپ کو متاثر کیا, بلے وکٹ نہیں لے سکے ایک بات, اور دوسرا عباس جیسا بالر جو بڑا ان فارم تھا اور وکٹس لے رہا تھا, اس کو باہر بٹھانے کی کیا وجہ آپ کو نظر آتی ہے؟
آئی تھنک آئی واز ریلی سرپرائزڈ کہ ہم نے اس بالر کو ٹیسٹ میچز کے لیے ہی بچا کے رکھا ہوا تھا اور وہی ٹیسٹ میچ نہیں کھیلا. آئی تھنک اٹ از ٹوٹلی رانگ کہ ایک سب سے ایکوریٹ بولر جو کہ انگلش کاؤنٹیز کے اندر کھیل کے آیا ہے اور پچھلے جتنے سارے میچز کے اندر اس نے اتنے اچھے رن کیے بولنگ کی ہے, اور وہ ہی واز ڈراپ بائی دی مرزا اینڈ دی ادر. I think it was totally wrong decision.
آخری سر 40 سیکنڈ, پروگرام ختم کرنے سے پہلے آخری 40 سیکنڈ, ہارس ویل کی ٹیکنیک کا مسئلہ ہے یا وہاں کنڈیشنز کے ساتھ ایڈجسٹ نہیں کر پا رہا؟ ہارس ویل کی ٹیکنیک کا مسئلہ ہے یا کنڈیشنز مشکل ہیں ان کے لیے؟
ہارس ویل ٹیکنیکلی ویری ساؤنڈ اچھا ہے, مگر یہ کہ وہ کیونکہ بال کے اندر باؤنس بہت ہے, پچ کے اندر باؤنس بہت ہے, तो इसलिए उनके जरूरत से हाइट पे ज्यादा बॉल आता है। और फिर एक चीज ये है, हमारे जितने भी ओपनर्स हैं वो बॉल छोड़ना नहीं आता, कि उनको देखना कि कहाँ पे बॉल है, जो बॉल जबरदस्ती खेलना उसको छोड़ना चाहिए।
बहुत शुक्रिया सादिक मोहम्मद साहब, आपने हमें ज्वाइन किया, साबिक टेस्ट क्रिकेटर हमारे साथ थे, प्रोड्यूसर थे इस प्रोग्राम के, असफर इमाम असद हसन को इजाजत दीजिए।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी।
पाकिस्तानी नौजवानों में आइस का बढ़ता हुआ नशा, खसूसी रिपोर्ट के साथ मैं हूं यास्मीन जमील। पाकिस्तान में कुछ अरसे से बच्चों और नौजवानों में एक इंतहाई मौलिक नशे आइस या क्रिस्टल मेथ का इस्तेमाल तेजी से बढ़ रहा है। गुज़िश्ता दिनों वॉइस ऑफ अमेरिका की एक राउंड टेबल में डाउ यूनिवर्सिटी ऑफ हेल्थ साइंसेज कराची के साइकेट्री डिपार्टमेंट के असिस्टेंट प्रोफेसर और अक़वामे मुत्तहिदा के ड्रग एंड क्राइम ऑफिस के एक नेशनल ट्रेनर डॉक्टर खीन पाल दास ने बताया कि एक केमिकल से तैयार की जाने वाली इस नशा आवर दवा को सूंघकर इंजेक्शन के जरिए या गोलियों की सूरत में इस्तेमाल किया जाता है। इस नशे की अलामत पर बात करते हुए उन्होंने कहा,
आइस एक ऐसा नशा है जो कि जो ब्रेन या दिमाग की जो हमारी एक्टिविटीज है उसको तेज कर देता है। मसलन के उनके अंदर बहुत ज्यादा एनर्जी आ जाना, अटेंशन और कंसंट्रेशन बहुत ज्यादा आ जाना, और अपने आप को बहुत ज्यादा खुश महसूस करना और ज्यादा सेहतमंद महसूस करना, बहुत ज्यादा बातें करना।
उन्होंने कहा कि तालिब इल्मों में इसका इस्तेमाल इसलिए बढ़ रहा है कि वो इस दवा के इस्तेमाल के बाद अपने हाफजे और जहनी और जिस्मानी सलाहियत को बेहतर महसूस करते हैं और अपने इम्तिहान की तैयारी के लिए कई कई दिन तक जाग सकते हैं। इस्लामिया यूनिवर्सिटी बहावलपुर के एसोसिएट प्रोफेसर ऑफ साइकोलॉजी और आइस पर जारी एक पीएचडी रिसर्च के सरबरा डॉक्टर मोहम्मद सलीम ने बताया कि इस दवा का नशा करने वालों के सोने और जागने के अंदाज में तब्दीली आ जाती है,
उनके बोलने के पैटर्न में तब्दीली आती है, कुछ बच्चे हकलाने लगते हैं या उनके जबड़े की गैर मामूली हरकत जो है वो देखने में आती है, और ऐसे बच्चों की जो आंखें हैं वो साकेत सी या फ्लैट आईज जो है वो देखने में आती हैं। यूजुअली ऐसे बच्चे बहुत ज्यादा प्राइवेसी रिक्वायर कर रहे होते हैं या उनकी जनरल हेल्थ जो है वो बहुत ज्यादा जो है वो गिर रही होती है।
उन्होंने मजीद कहा,
तो वालदैन की तरफ से गैर जरूरी तौर पर जो ज्यादा नंबरों के हसूल का मुतालबा है ये भी इनको जो है वो इस तरफ लेकर गया, और दूसरा स्टूडेंट्स की वो क्लास जो आज का काम कल पर छोड़ने के आदि हैं, और जब एग्जाम खासतौर पर सेमेस्टर सिस्टम में एग्जाम थर्ड पर आ जाते हैं तो फिर इनको शायद रातों को जागने की जरूरत महसूस होती है।
डॉक्टर खीन पाल दास ने आइस के नशे के इंसान की जिस्मानी और जहनी सेहत पर असरात को उजागर किया,
तो उसके अंदर जो डिहाइड्रेशन के चांसेस ज्यादा होते हैं, डिहाइड्रेशन की वजह से किडनी फेलियर है, हमारे गुर्दे फेल हो सकते हैं, हार्ट रेट बहुत ज्यादा तेज हो सकता है, ब्रीदिंग आपकी बहुत ज्यादा तेज हो सकती है, एग्रेसिवनेस या वायलेंस ये बढ़ जाता है, या फिर एक मेंटल कंडीशन होती है जिसको हम साइकोसिस कहते हैं, जिसको हम कहते हैं कि डिलूजन वगैरह हो जाते हैं, या फिर उनको हेलुसिनेशन वो होने लगते हैं। जब वो ले रहा होता है तो उस वक्त वो अलर्ट हो जाता है, तो उस वक्त उनको नींद की इतनी जरूरत नहीं पड़ती है, एक अलर्ट हो जाते हैं, फिर दूसरे दिन बिल्कुल वो लेते रहते हैं, नींद का बहुत ज्यादा आना और लेथार्जिक फील करना, डाउन फील करना, अंतिम वो जब दूसरी एक एपिसोड या डोज ना ले लें उसकी। बट इसकी अब तक इसको डेफिनेटिव कोई ट्रीटमेंट जैसे है कि उसका कोई एंटागोनिस्ट या कोई अल्टर है वो नहीं है, बट ये है कि उसके जो मेन ट्रीटमेंट जो है वो है साइकोलॉजिकल या जो बिहेवियर इंटरवेंशन जो है वो 1 वीक तक जो है 5 to 7 days में वो ट्रीटमेंट जो फिजिकल सिम्टम्स वगैरह वो ट्रीट हो जाते हैं, और लॉन्ग टर्म के लिए मे बी 30 to 45 days जो है वो साइकोलॉजिकल ट्रीटमेंट और उसका इम्पैक्ट होता है।
और इस्लामाबाद के एंटी नारकोटिक्स फोर्स के इलाज और बहाली के मरकज के साबिक प्रोग्राम मैनेजर और मनशियात से बहाली के एक मरकज के डायरेक्टर फरमान अली ने आइस के इलाज की सूरत हाल पर बात करते हुए कहा,
पूरे पाकिस्तान में जो ट्रीटमेंट अकोमोडेशन है वो तकरीबन एक साल में तकरीबन 20,000 पीपल को अकोमोडेट किया जाता है। इसमें गवर्नमेंट भी अपना हिस्सा डाल रही है, जिसमें सरे फहरिस्त है वो एंटी नरकोटिक्स फोर्स के 3 हॉस्पिटल्स है, एक इस्लामाबाद में और एक कराची में और एक क्वेटा में है। तकरीबन 70 to 80% कंट्रीब्यूशन है वो पब्लिक सेक्टर की तरफ से है।
इस नशे की रोकथाम पर तजावीज देते हुए انٹرنیشنل اسلامک یونیورسٹی اسلام آباد کے اپلائیڈ سائیکالوجی ڈپارٹمنٹ کے ایسوسیٹ پروفیسر ڈاکٹر اصغر علی شاہ نے کہا،
جو اچھے بچے ہیں پڑھنے والے ہیں ان کو بھی ایک دوسرے سے یہی کمیونیکیٹ کرنا چاہیے کہ ایسے لوگوں سے بچ کے رہیں، اور سب سے بڑی بات میرا خیال یہ ہے کہ اگر ان کو کوئی ایسا کلپریٹ نظر آئے تو اس کو فوراً آئیڈینٹیفائی کرنا چاہیے، کسی انتظامیہ کو رپورٹ کرنا چاہیے یا کسی پولیس کو بتانا چاہیے یا کہیں نہ کہیں اس کو ہائی لائٹ کرنا چاہیے تاکہ اس کو کسی طرح سے اس پہ کنٹرول کیا جا سکے. اگر اس میں اویئرنیس اور یہ نہ کیا گیا تو جیسے اس کو کنٹرول کرنا یا مراحل جو ہے وہ بہت مشکل ہے.
فرمان علی کی تجویز تھی،
پیرنٹس کو چاہیے کہ وہ بچوں کو سمجھے، بچوں کو سنیں اور ان پہ ایسی مانیٹرنگ رکھیں کہ وہ ہیلپ فل ہو، سپورٹنگ ہو. ٹیچرز کو چاہیے کہ وہاں پہ آبزرویشن رکھیں.
یہ تھی پاکستان کے نوجوانوں میں آئس کے نشے اور اس سے بچاؤ اور علاج پر ایک رپورٹ. یاسمین جمیل، وائس آف امریکہ.